नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। अर्थतन्त्रको पछिल्लो अवस्था, जेन्जी पुस्ताको आन्दोलनले अर्थतन्त्रमा पारेको प्रभाव र असर लगायतका विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौ। अर्थविद डाक्टर चन्द्रमणि अधिकारी कुराकानीका लागि हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब,
हजुर,
स्वागत छ यहाँलाई।
हजुर, नमस्कार छ यहाँहरूलाई सबैलाई, मेरो तर्फबाट
हजुर
स्वागत छ, नमस्कार।
अब राष्ट्र बैंकले जुन श्रावण महिनाको तथ्याङ्क अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा सार्वजनिक गर्यो, अब यो भदौमा आउने भदौको जुन तथ्याङ्क छ कस्तो आउला, यो जेएनजी आन्दोलनले अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ?
अब यो पहिलो महिनाको तथ्याङ्क आयो, यसो सरसर्त हेर्दा केही कुरा सकारात्मक देखिया छन्। मूल्य वृद्धि चाहिँ न्यून नै देखिएको छ सरदरमा हेर्दाखेरि, यद्यपि कतिपय कुराहरू तरकारी जस्ता कुराहरूमा त उच्च मूल्य वृद्धि नै छ, अलिकति खाद्यान्न तरकारीमा। राजस्व परिचालन अत्यन्त न्यून छ, खर्च पनि त्यस्तरी हुन सकेका छैन। विदेशी मुद्राको सञ्चित हेऱ्यो भने चाहिँ राम्रो देखिएको छ, प्रेषणबाट पैसा आएको छ। तर मूल कुरा के हो भन्दाखेरि आर्थिक क्रियाकलाप चाहिँ अगाडि बढ्न सकेका छैन। हाम्रो अहिले यो अहिलेको जुन आन्दोलन भयो, किशोर र नवयुवाले जुन मुद्दाहरूलाई लिएर, जुन इस्युहरूलाई लिएर असन्तोष व्यक्त गरेर एउटा सुशासन कायम होस्, हातमा काम र गोजीमा दाम हुने अवस्था सिर्जना होस्, राष्ट्रिय स्रोत र साधनको समुचित प्रयोग होस् भन्ने उद्देश्य राखेर जुन आन्दोलन भयो त्यो पुस्ताबाट अब, तर त्यहाँ अलि फरक किसिमको माहौल, फरक किसिमको वातावरण सिर्जना भयो। कसैको त्यो अलि विध्वंस गर्ने तत्त्वहरू पनि प्रवेश भएको देखियो। त्यसले गर्दाखेरि त्यसै हाम्रो अर्थतन्त्र चाहिँ सुस्त नै थियो वास्तवमा, किनभने आर्थिक वृद्धिको दृष्टिकोणबाट हेर्दा, लगानीको दृष्टिकोणबाट हेर्दाखेरि सुस्त नै थियो। हामी वैदेशिक ऋणमा पनि एउटा बारलाई नागिसकेको अवस्था थियो, र सरकारको बजेटका तीनवटा प्रमुख शीर्षकहरू मध्ये वित्तीय व्यवस्थापनको अंश बढ्दै गएको अवस्था छ। अहिलेकै यो महिनामा हेऱ्यो भने पनि वित्तीय व्यवस्थापनमा चाहिँ उच्च खर्च भएको छ, र पुँजीगत खर्च अत्यन्त न्यून भएको छ, र दशौँ गुणा बढी भएको छ चाहिँ नि वित्तीय व्यवस्थापनपट्टि खर्च। त्यो भनेको हामीले ऋणको सामु र ब्याज भुक्तानी गरेको पैसा हो। अब यही अवस्थामा चाहिँ हामीले अर्को यो आन्दोलन जुन भयो यसले हामीले ठुलो क्षति बिहोर्नु पर्यो। अब अहिले मान्छेलाई सरकारले दिनुपर्ने सामान्य सेवा दिनलाई पनि समस्या परिराखेको छ। त्यो दैनिक सेवा प्रवाह गर्ने विषय चाहिँ नि सामान्यकरण गर्न सकेका छैनौँ। ठुलो भौतिक संरचना, त्यसै गरी सवारी साधनहरू, दस्तावेजहरू, प्रमाणहरू, सूचनाहरू, तथ्याङ्कहरू, डाटाहरू नोक्सान भएको छ, अनि मान्छेको एक किसिमले अहिले चाहिँ यो आँधीपछिको सन्नाटा जस्तो भएको छ अवस्था। अब यो त्यस कारणले आउँदो महिना चाहिँ कस्तो आउला भनेर यहाँले राख्नु भएको जिज्ञासामा, अब हामी आम मानिसलाई अहिलेको सरकारले कतिको चाहिँ अब आर्थिक क्रियाकलाप गर्दा हुन्छ, व्यवसायलाई अप्ठ्यारोलाई पनि चिरेर अगाडि बढ्दा हुन्छ भन्ने कुरा, एउटा चाहिँ शान्ति सुरक्षाको अमन चयनको कतिको प्रत्याभूति गर्न सक्छ, कतिको चाहिँ विश्वास दिलाउन सक्छ एउटा, र अहिले अप्ठ्यारो परेको कुरामा सामान्यकरण गर्ने सन्दर्भमा न्यूनतम भने पनि ती संरचनाहरूबाट सेवा प्रवाह गर्ने व्यवस्था कतिको गर्न सक्छ, र जो चाहिँ नि व्यवसायीको उद्योगीको नोक्सान भएको छ उनीहरूलाई चाहिँ नि कसरी आश्वस्त गर्न सकिन्छ नीतिगत कार्यक्रमगत हिसाबबाट, र निर्वाचन चाहिँ अब यो सरकारको काम निर्वाचन हो, गराउने हो, त्यस कारणले निर्वाचन निष्पक्ष, निर्विघ्न, स्वतन्त्र र सबैलाई सहभागी भएर निर्वाचन चाहिँ हुन्छ भन्ने आश्वस्त भनेर आश्वस्त पार्न सक्यो भने चाहिँ यसले अलिक गति लिन्छ, अर्थतन्त्र आर्थिक क्रियाकलापले गति लिन्छ र आउँदा महिनाहरूमा सूचकहरू क्रमशः सुधारिएर जान्छन्।
जस्तो अब डाक्टर साहब जस्तो अब कोरोनाको बेलामा जुन शिथिलता थियो, अब कोरोना पछि क्रमशः हामी लयमा फर्कँदै गएका थियौँ भनेर हाम्रा तथ्याङ्कहरूले बोलेका थिए, अब यसले चाहिँ कति समय हामीलाई अप्ठ्यारोमा पार्छ? त्यो बेला भन्दा यसपालि अलि उत्साह चाहिँ देखिएको छ, निजी क्षेत्रले पनि अब हामी थप शक्तिका साथ उठ्छौं अघि बढ्छौं भनेको छ, सरकारले आफै पनि त्यसको व्यवस्थापन गर्छौं भनेको छ, अन्यत्र विभिन्न चाहिँ अनावश्यक खर्च भएर जाने रकमहरू चाहिँ हामी लगाउँछौं भनेको छ, यद्यपि 3 करोड़ भन्दा साना रकम पनि आखिर जाने त तल्लो तहमै हो, त्यसले चलायमान त बनाउँथ्यो, अब माथि नै अब यो पुननिर्माणमा यताउता खर्च हुने भयो त्यसले समस्या ल्याउँछ भनेर पनि एक थरीले भनिरहेका छन्।
होइन ठिक, यो के छ भने दुईटै यहाँले भन्नुभएको दुईटै कुरा हो, एउटा चाहिँ अब यो सरकारले धेरै आर्थिक क्रियाकलापहरू र विकासका कामहरू धेरै गर्नलाई अलिक कठिन छ, चुनौती छ, किनभने यसले निर्वाचनमा केन्द्रीकृत हुनुपर्छ र निर्वाचन केन्द्रीकृत भइसकेपछि त्यसको लागि चाहिने आधारभूत कुराहरू तयार गर्न पट्टी लाग्नुपर्ने हुन्छ र यो अर्थतन्त्रलाई अहिलेको जनजीवनलाई सामान्यकरण गर्नुपर्ने जानपट्टि नै ठुलो चुनौती भएको हुनाले ठुलो आर्थिक क्रियाकलाप ठुलो सुधारको अपेक्षा हामीले राख्नु पनि हुँदैन। यो सरकारले म धेरै गर्छु भनेर धेरै चाहिँ नि मान्छे त्यो 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 प्रतिज्ञा गर्ने अथवा गर्ने गर्नु पनि हुँदैन। अब जहाँसम्म स्रोतको कुरा छ, एउटा कुरा चाहिँ के छ भन्दा अब अहिले जुन इस्युलाई जुन मुद्दालाई जुन विषयलाई लिएर यो आन्दोलन भयो यसले चाहिँ वित्तीय अनुशासन कायम गर्ने कुरा र सुशासन कायम गर्ने कुरामा चाहिँ पक्कै पनि थप योगदान दिन्छ र भ्रष्टाचारको कुरामा चाहिँ अब कुनै पनि पदाधिकारीले कुनै पनि ठाउँमा बस्ने व्यक्तिले भ्रष्टाचार गर्दाखेरि काम गर्दाखेरि निर्णय गर्दाखेरि आफ्नो स्वार्थ हेर्ने कुरा त्यसबाट चाहिँ नि त्यो अनुचित लाभ प्राप्त गर्ने कुरालाई चाहिँ तीनचोटि सोचेर मात्रै गर्ला, जसले गर्दा अहिलेको भ्रष्टाचारमा को अथवा सुशासनको स्तर अलिकति माथि बढ्ला र यो चुहावट र भ्रष्टाचार पक्कै पनि केही न केही अहिले भइराखेकोमा 30-40% भन्दा पनि कम होला भनेर अपेक्षा गर्न सकिन्छ। त्यसो गर्दा चाहिँ स्रोत र साधनको उपयोगिता बढ्ने र थोरै पैसाले धेरै काम हुन सक्ने हुँदा केही कामहरू अब अलिकति त्यो सकारात्मक अथवा उज्यालो पक्ष चाहिँ त्यहाँ चाहिँ आशा गर्ने ठाउँहरू छ, तर तत्कालै यो निर्वाचन नहुँदा नै बेसरी आर्थिक क्रियाकलाप हुन्छ, साबिकमा जान्छ, अर्थतन्त्र लयमा जान्छ भनेर भन्न अलिकति गाह्रो छ। किन भन्दाखेरि अब उद्योगी व्यवसायीले भन्नलाई त भन्नुभयो, उहाँहरूले एउटा चाहिँ नि आश्वस्त गर्नुभयो, आफ्नो नि मन चित्त बुझाउने मन बुझाउने हिसाबले यो खरानी टकटक आएर अगाडि बढ्छौँ हामी, हामीलाई रोएर आँसु खसालेर बस्ने फुर्सद छैन भन्नुभएको छ, तर स्रोत र साधन त खेर त गएको छ, त्यसलाई जोहो त गर्नुपर्छ, धेरै मान्छेको रोजगारी गएको छ, अब हाम्रो बजेट खर्च गर्ने कुरामा पक्कै पनि सुस्तता आउँछ, किनभने निर्वाचन हुने वर्ष बजेट खर्चमा सुस्तता आउँछ, किनभने मेसिनरी त्यो बजेट निर्वाचनपट्टि लाग्छ, त्यस कारणले गर्दा हामीले त्यो त्यहाँ चाहिँ नयाँ थप रोजगारी सिर्जना हुने कुरा पनि कम हुने हुनाले अलिकति सरकारले चाहिँ मूलत चाहिँ के भन्दा यो अवस्थालाई सामान्यीकरण गर्ने र सुरक्षाको प्रत्याहुति दिने गर्यो भने चाहिँ आम जनता आफै उठेर आफैले अगाडि बढ्ने कुरा चाहिँ हुँदाखेरि केही राम्रो हुन्छ, अन्यथा चाहिँ के हुन सक्छ भन्दा विदेश जाने क्रम पनि बढ्न सक्छ र विदेश वैदेशिक लगानी आउने क्रम पनि वेट एन्ड सी हुन सक्छ। अब कतिपयले चाहिँ नि अब अहिले प्रस्ताव पेश गरिसकेकोमा पनि अलि पर्खौँ भनेर बस्न सक्छन् र आउँदो सरकारको अनुहार कस्तो आउँछ र त्यो सरकारसित कस्तो विश्वास गर्न सकिन्छ निर्वाचन पछिको त्यसबाट गरौँला भनेर भन्न सक्छ। यसले गर्दा अलिकति चुनौतीहरू चाहिँ छन्, तर चुनौतीको सम्बोधन गर्नलाई यो मन्त्रीमण्डललाई अलि चाँडो चाहिने पूर्णता दिएर अनि रातो दिन काम गर्न सक्यो र मूलत अहिलेको सेवा सुविधा अहिले कार्यालयहरूमा गयो भनेदेखि सेवा पाउन अलिकति गाह्रो छ, किनभने बस्ने ठाउँ छैन, सुरक्षा दिने सुरक्षा कर्मीहरूलाई बस्ने सुत्ने ठाउँ छैन, खाने ठाउँ छैन, लुगा लाउने लुगा छैनन्, त्यस कारणले गर्दा अहिले त्यो पार्टलाई अलिकति बढी जोड दिन सक्यो, त्यसलाई केन्द्रीकृत हुन सक्यो भनेदेखि चाहिँ अलि चाहिँ नि अर्थतन्त्र र आर्थिक क्रियाकलाप अगाडि बढ्छन्। यो पुँजी बजारकै दृष्टिकोणबाट पनि हामीले हेर्यौँ एकदम ओह्रालो लागिराखेको अवस्था छ। जहाँसम्म यो स्रोतको व्यवस्थापन छ त्यो अत्यन्त चुनौतीपूर्ण छ र साना चाहिँ आयोजनाहरूलाई त्यसको पैसा अन्यत्र लगाउने भनेर भन्यो, त्यसले त त्यो वास्तवमा त त्यो त दुरुपयोग हुने जथाभावी गरियो गर्दाखेरिको कुरा मात्रै हो, नत्र त कतिपय आयोजना त तल गएर साँच्चै कार्यान्वयन गर्ने हो भने त त्यही नै स्थानीय तहमा प्रदेश तहबाट कार्यान्वयन हुने हो भने त त्यसले प्रतिफल दिने, आम जनतालाई पूर्वाधार दिने, सामाजिक पूर्वाधार दिने, स्वास्थ्य सम्बन्धी पूर्वाधार दिने ठाउँमै खर्च हुने हुनाले त्यसलाई काहीँ न काहीँ त प्रभावित त हुन्छ।
भनेको चाहिँ अब यहाँको भनाइअनुसार चाहिँ सरकारी मिसिनरीहरू या संयन्त्रहरू चाहिँ अब निर्वाचनमा केन्द्रित हुने भएको हुनाले निजी क्षेत्रलाई सहजीकरण गर्न सकियो भने अलिकति निजी क्षेत्रबाट अर्थतन्त्रलाई चाहिँ सकारात्मक योगदान हुन सक्ने अवस्था चाहिँ छ भन्न सकिन्छ त। अब उदाहरणको लागि सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानलाई 10 अर्ब रुपियाँ निकासा गर्ने व्यवस्था गर्यो, त्यसै गरी अर्थ मन्त्रालयले राष्ट्र ब्याङ्कले के गर्न सकिन्छ, कसरी सहजीकरण गर्न सकिन्छ, पुनरुत्थान योजना नै ल्याउने पनि भनिएको छ।
हो पक्कै पनि अब यो निजी क्षेत्र भनेको चाहिँ के हो भने हामी कहिलेकाहीँ फेरि निजी क्षेत्र भन्नाले सङ्गठित अवस्थामा रहेका सीमित ठुला संस्थाहरू ठुला घरानाहरूलाई मात्रै अलिकति दिमागमा राखिरह हुन्छौँ, तर निजी क्षेत्र भनेको त अब यहाँले चाहिँ भनौँ गाउँमा एउटा सामान्य चाहिँ जुत्ता सिलाएर बस्ने मान्छे, पाँचवटा दुईवटा भैँसी पालेर बस्ने मान्छे, दुई रोपनीमा तरकारी खेती र फलफुल खेती गरेर बस्ने मान्छे, दुई बिघामा धान र उखु खेतीको बस्ने किसान पनि निजी क्षेत्र हो। त्यस कारणले त्यो वर्गलाई कृषि क्षेत्रमा लागेको तल्लो वर्ग, मध्यम वर्ग र अलिकति त्यहाँ सङ्गठित हिसाबले लागेको वर्ग, साना मझेउला घरेलु उद्योगमा लागेको वर्गहरू जहाँ चाहिँ नि रोजगारी त्यहाँ बढी सिर्जना भएको हुन्छ, घर परिवार लागेको हुन्छ, त्यो वर्गलाई चाहिँ अलिक बढी ख्याल गर्नु पर्यो क्या। अब आँखामा देखिने ठुला ठुला संस्थाहरूलाई पनि हेर्नुपर्छ किनभने तिनीहरूको आफ्नै खालको भूमिका हुन्छ, तर निजी क्षेत्र भनेर जसले ब्याङ्कबाट ऋणहरू लिएका छन् उनीहरूलाई सहुलियत त चाहिँ दिनुपर्ने ठाउँमा उहाँहरूलाई नोक्सान परेको छ, अप्ठ्यारो परेको छ, काम गर्दा गर्दै आफूले काम गर्दा गर्दै बिग्रिएको छ भनेदेखि सहयोग त पक्कै गर्नुपर्छ। तर मूल त त्यो आम जनता, मध्यम वर्ग र तल्लो वर्ग कहाँ कहाँ चाहिँ लाए संलग्न छ त्यो ठाउँहरू खोजेर त्यहाँनेरि पो सहजकरण गरिदिनुपर्छ, अनि पो समग्र अर्थतन्त्र जरा जराबाट अलिकति सक्रिय हुँदाखेरि सरकारले आफ्ना परियोजनाहरूलाई साबिकको जस्तै तीव्रतापूर्वक चलाउन नसके तापनि चाहिँ नि कृषि क्षेत्रको, उद्योगको क्षेत्रको, सेवा क्षेत्रको आर्थिक क्रियाकलापहरू चल्न थाल्छन् र अनि अलिकति हामीलाई सहजीकरण हुन्छ। अन्यथा चाहिँ यहाँले भन्नुभयो कोभिड पछिको हामी अलिकति उठ्दैथ्यौँ, हामी भूकम्प पछि नै विभिन्न कारणले पछि पर्दै पर्दै गयौँ। पहिला अब यो जनयुद्ध भनेर चाहिँ भनियो, आन्तरिक द्वन्द भयो, त्यसले हामीलाई निकै पछाडि पार्यो, संरचनाहरू धेरै त्यस बेला पनि नोक्सानमा भए, त्यसपछि भूकम्प आयो, 14 जिल्ला प्रभावित भए, त्यसपछि आएर चाहिँ कोभिडको आयो, कोभिडले अर्थात् साना व्यवसायहरू धेरैलाई उठ्नै दिएन, केही उठे तर कतिपय चाहिँ उठ्नै पनि सकेनन्, उठ्नलाई पनि समस्या भयो, त्यो कुरा फेरि खप्टिँदै आएको थियो। अहिले त हामीलाई चाहिँ करिब 5-7 त पछाडि पारिदिएको छ, एउटा कुल गाह्रिस उत्पादनको ठुलो अंश नोक्सान भएको छ, त्यस कारणले गर्दा हामी असाध्य धैर्यतापूर्वक अनि ठुला कुराहरू चाहिँ नि नगरिकन व्यवहारमा जान सक्ने, कार्यान्वयन लैजान सक्ने, भएका नीतिहरूको कार्यक्रमलाई कार्यान्वयन गर्ने पट्टि चाहिँ बढी लाग्नुपर्छ जस्तो मलाई लाग्दछ।
अर्थतन्त्रको पछिल्लो अवस्था, जेएनजी पुस्ताको आन्दोलनले अर्थतन्त्रमा पारेको प्रभाव र अवसर लगायतका विषयमा अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौं। अर्थविद डाक्टर चन्द्रमणि अधिकारी हामीसँग हुनुहुन्छ। डाक्टर साहब, अब हाम्रो मूल रूपमा राजस्व भनौँ या मुलुकमा चाहिने भित्र नै विप्रेषणले नै अर्थतन्त्रलाई चलायमान बनाउने हो। अब यो आन्दोलनपछि, जेएनजी पुस्ताको आन्दोलनपछि, एउटा यहाँले आशाको विषय उठाउनुभयो कि अब सुशासन तर्फको यात्रा अलि सकारात्मक अगाडि बढ़ला, भ्रष्टाचार कम होला, अब यसले हाम्रो राजस्व संकलनमा चाहिँ कस्तो खालको प्रभाव पार्ला, किनभने त्यहाँ पनि अनियमितता भ्रष्टाचार एउटा कारण हो भनिएको थियो, गैर बीजकका सन्दर्भहरू पनि छन्, भन्सारबाट हुने चुहावटहरू पनि का कुराहरू पनि छन्, अब के ती रोकिन्छन्, अलि हाम्रो राजस्व संकलनमा चाहिँ अघिल्लो वर्षहरूभन्दा सकारात्मक अवस्था सिर्जना हुन सक्छ, यहाँको आशा त्यतातिर पनि केन्द्रित हो?
अब अहिले आशा चाहिँ अहिले गर्नुपर्छ, गर्न सकिन्छ, तर त्यो आशालाई हामीले व्यवहारमा परिणत हुने र भोलि नतिजा देखाउनको लागि के हुनुपर्छ भन्दा, हामी कतिपय कुराहरू अप्ठ्यारो पर्छ, कसैले जानी नजानी नोक्सानी गरिदिएको हुन्छ, तर त्यसको चाहिँ हामी अध्ययन गर्छौँ भन्छौँ, एउटा नयाँ व्यवस्था आउँछ, नयाँ सरकार आउँछ, प्रतिवेदन हामी बनाउँछौँ, त्यसको प्रतिवेदन चाहिँ थन्क्याएर राख्छौँ। 2046-47 सालमा मल्लिक आयोगको प्रतिवेदन बन्यो, त्यति बेलाको चाहिँ अर्थ राजनीतिक हिसाबले कहाँ कस्तो प्रभाव पर्यो, दोषी को थियो, त्यो कुन चाहिँ कुरामा दोषीलाई कसरी कारवाही गर्ने भन्ने कुरामा आयो, त्यो कुरा थन्किएको थन्कै भयो। अब त्यसपछि आएर अन्य अब यो के भन्छ, अर्को प्रतिवेदन रायमाझी आयोगको प्रतिवेदन आयो, फेरि त्यो रायमाझी आयोगको प्रतिवेदन पनि थन्किएर बस्यो। अब अहिले चाहिँ नि तपाईँको चाहिँ नि यहाँले हेर्दाखेरि फेरि अहिले यत्रो नोक्सान भएको छ, अनि राजस्वमै पनि भनौँ हेर्दाखेरि राजस्व भनेको चाहिँ उठाउने कुरा के हुन्छ भन्दा, राजस्व कानुन बनाउँदा नै असाध्य ध्यान पुर्याएर असाध्य गम्भीर भएर जहाँ राजस्व लगाउनु पर्ने हुन्छ त्यहाँ राजस्व लगाउने गरी कानुन बनाउनु पर्छ। कानुन चाहिँ दुई अर्थ लगाउने बनाउनु हुँदैन, एउटै सबले त यहाँले हेर्दाखेरि मैले हेर्दा पनि दुईमा दुई जोडी चाहिँ चार हुने बनाउनु पर्छ, यहाँले हेर्दा जोड्दा छ हुने, मैले चाहिँ आठ हुने बनाउनु पनि हुँदैन। त्यस कारणले गर्दा हाम्रा कानुनहरू पनि अलिकति त्यस्ता खालका छन्। अब त्यसैलाई खेलेर त्यहाँ भ्रष्टाचारहरू पनि भएको छ, चुहावट पनि भएको छ, नभएको होइन, खर्च पक्षमा पनि परियोजनाहरूमा खर्च पक्षमा पनि चाहिँ नि भ्रष्टाचारहरू भएका छन्। अब त्यो कुरालाई हामीले सबै एकैचोटि गर्न सक्दैन, त्यस कारणले केही कुरा एउटा स्याम्पल हिसाबले, नमुनाको हिसाबले खोजेर कारवाही गर्ने र अहिले चाहिँ भएको विध्वंसको सन्दर्भमा, जनधनको क्षतिको सन्दर्भमा तुरन्त अध्ययन गरेर त्यो अध्ययनबाट आएको प्रतिवेदनले देखाएको प्रमाणको आधारमा त्यो त्यसको कारवाही पनि अगाडि बनाउन सक्यौँ, दोषीलाई सजाय दिन गराउन सक्यौँ, जहाँ त्यो बेला जसले जोगाउनलाई राष्ट्रिय सम्पत्ति जोगाउनलाई चाहिँ नि आफ्नो जीवको पर्वाह नगरी काम गरेका थिए उनीहरूलाई पुरस्कृत पनि गर्न सक्यौँ भने चाहिँ हामीले गरेको आशा छ त्यसले एउटा दिगो बाटो समाज छ र त्यसले गर्दा राजस्व पनि बढ्छ र स्रोतको प्रभावकारिता पनि बढ्छ। हिजो 100 रुपियाँले गरेका काम हामीले 80 रुपियाँमा 60 रुपियाँमा गर्न सक्छौँ, जसले गर्दा हामीलाई स्रोतको कमी हुँदैन। होइन, हामी केही दिन चाहिँ नि यो कुरा हुन्छ अनि त्यसपछि हामी अध्ययन गर्छौँ अथवा अध्ययन गरेर त्यो प्रतिवेदन ल्याउँछौँ, त्यो प्रतिवेदनलाई फेरि थन्क्याउँछौँ, भयो भने चाहिँ अहिले गरेको अपेक्षा चाहिँ हाम्रो पुरा हुँदैन। त्यस कारणले हाम्रो राजस्व दुईवटा पक्षबाट हेर्नुपर्ने हुन्छ, एउटा हाम्रो औपचारिक क्षेत्र छ, अर्को अनौपचारिक क्षेत्र छ। औपचारिक क्षेत्रभित्र पनि सङ्गठित र असङ्गठित क्षेत्रहरू छन्। सङ्गठित क्षेत्र भनेको दर्ता भएर काम गरेका, एकाउन्ट राखेका, सबै भएका क्षेत्रहरू छन्। अब त्यो क्षेत्र हाम्रो चाहिँ अहिलेसम्मको काम कारवाही हुँदा नीतिहरू भन्दा त्यो दर्ता भएर काम गरेको, एकाउन्ट राखेको, प्रतिवेदन पेश गरेको पक्षलाई मात्रै हामीले ध्यान दिएर हामीले नीति बनाएका हुन्छौँ। त्यसको अर्थ के भन्दा, समग्र हाम्रो आर्थिक क्रियाकलापहरू जो हुन्छ, लगानीको, उत्पादनको, राजस्वको, त्यसको चाहिँ करिब 1/4 मात्रै हामीले नीति बनाउँछौँ त्यसका सूचनाको आधारमा। त्यस कारणले गर्दा अहिलेकै सरकारले सबै गर्छ भनेर त भन्न सकिन्न, तर चाहिँ नि भोलिका दिनमा एउटा परिपाटी र त्यो 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 खालको आउटलाइनहरू दिन सक्यो भने अनि त्यो समग्र अर्थतन्त्रलाई नै लिएर चाहिँ हामीले नीति बनाउने परिपाटी बनाउन सक्यौँ भनेदेखि चाहिँ अनि के हुन्छ भने त्यो नीतिहरू कार्यान्वयन योग्य हुन्छन्, अपुरा हुँदैनन्। र अहिले चाहिँ वास्तवमा हामीले जति नीति बनाउँछौँ ती अपुरा नीति हुन्, अत्यन्त आंशिक तथ्य तथ्याङ्कबाट बनाइएका नीतिहरू हुन्, जसले गर्दा राजस्वमा पनि प्रभाव परेको छ, व्यापारमा पनि प्रभाव परेको छ, लगानी अनि प्रभाव परेको छ, खर्चमा पनि प्रभाव परेको छ।
हजुर डाक्टर साहब, अब जस्तो अर्थतन्त्रको प्रमुख चाहिँ खम्बा बन्न पुगेको विप्रेषण, विप्रेषणलाई यो पछिल्लो आन्दोलनले कस्तो चाहिँ प्रभाव पार्छ?
अब असाध्यै राम्रो प्रश्न गर्नुभयो। हेर्नुहोस् हामीका यहाँले भन्नुहुन्छ अहिले चाहिँ सरकारलाई, अघिल्लो सरकारलाई पनि सजिलो के थियो भन्दा ब्याङ्कमा वित्तीय पैसा थुप्रिएको छ, 15-16 महिनाको वस्तु तथा सेवा धान्न सक्ने विदेशी मुद्रा छ हामीसित, र अब हामीले केही किन्न पर्यो भने, विदेश जानु पर्यो भने विदेशी मुद्राको त कुनै कमी छैन भनेर ढुक्क हुने र अर्थतन्त्र राम्रो छ भन्ने ठाउँ त्यति मात्रै हो। त्यसले त्यसैले गर्दा शोधनान्तरलाई पनि सकारात्मक बनाएको, चालू खाता पनि बचतमा राखेको, त्यति हो। तर हामीका विदेशी मुद्रा आउने स्रोत के हुन् त भनेर हेऱ्यो भने पाँचवटा स्रोत हुन्। एउटा चाहिँ विप्रेषण नै हो प्रमुख स्रोत अहिलेको, दोस्रो पर्यटन आय हो, तेस्रो निकासी हो, र चौथो वैदेशिक लगानी र लगानी हो, पाँचौँ यो वैदेशिक सहायता, ऋण सहायता र अनुदान सहायता हो। अब यसका स्रोतहरूको अवस्थालाई हामीले अलिकति मूल्याङ्कन गर्यौँ भनेदेखि के देखिन्छ भन्दा, वैदेशिक लगानी चाहिँ हाम्रो हिजोका दिनमा प्रतिबद्धता जति भइराखेका थियो त्यसको 25-30% भन्दा बढी आउन सकेको छैन, विभिन्न कारणले, हाम्रो कारणले र उनीहरूको कारणले, दुईटै कारणले आउन सकेको छैन। हाम्रा कारणहरू केलाएर हामीले त्यसलाई चाहिँ नि त्यसलाई समाधान अपेक्षाकृत गर्न सकेका छैनौँ। पर्यटन आयलाई पर्यटकको संख्या चाहिँ बढेर गएको छ, तर चाहिँ नि त्यो गुणस्तरीय छैन, र सेवा आय भनेको पर्यटन आय भने सेवा आय हो, सेवा आय घाटामा छ। निकासी चाहिँ अलिकति बढिया देखिएको छ, अघिल्लो सालहरूभन्दा 82% निकासी बढियो भन्यो, तर त्यो दिएकोपन छैन। त्यो यो सोयाबिन आयल र तेल र सूर्यमुखी तेल को कच्चा तेल ल्याएर त्यसलाई केही हामीले सामान्य प्रशोधन र रि चाहिँ नि प्याकेजिङ गरेर बाहिर पठाएकोले कारणले गर्दा देखिएको छ, तर त्यसले भ्यालु एड गरेको छैन। हामीले चाहिँ नि त्यो त्यो अंश झिक्दिने हो भने हाम्रो चाहिँ अहिलेको निकासी 57% मात्रै बाँकी रहन्छ। अब वैदेशिक ऋण हामीले चाहिँ आयोजना र कार्यक्रममा आधारित हुन्छ, हाम्रो पुँजीगत खर्च हुन नसकेका हुनाले त्यो आएको छैन, र अब त अनुदान त अत्यन्त न्यून आएको छ। अब हाम्रो आधार चाहिँ विप्रेषण हो। अब यो विप्रेषणमा प्रभाव कहाँनिर पर्न सक्छ, हामीले सुरक्षाको अलिकति ग्यारेन्टी प्रत्याभूति दिन सकेनौँ, र होइन यहाँ पनि आशा छ, भरोसा छ, काम पाइन्छ, गोजीमा दाम हुन्छ भनेर दिन सकेनौँ भने बाहिर जाने क्रम चाहिँ बढ्छ। तर पैसा भित्र पठाउने कुरामा वेट एन्ड सी गर्न थाल्छ, अमेरिका, क्यानाडा, अस्ट्रेलियामा जानेले त पैसा अत्यन्त न्यून पठाउन थाल्छ, तर वैदेशिक रोजगारकै प्रयोजनको लागि जानेहरूले चाहिँ पठाउँदा पनि अलि पर्खेर ढिलो, आफ्नो परिवारलाई खाना लाउन पुग्ने मात्रै पठाउँछु अहिले भनेर बस्न सक्छ। त्यसले गर्दा हामीले अलिकति हाम्रो संक्रमण काल धेरै बढ्यो भनेदेखि वैदेशिक मुद्राको संचितमा अत्यन्त ठाडो ढङ्गले रास आउन सक्ने सम्भावना देखिया छ, त्यतापट्टि सरकार अलिकति चनाखो हुनु पर्दछ।
अब यसका विकल्पहरू के हुन सक्छन्? जस्तो अब कतिपय मुलुकहरूले अब भिजिट भिसा रोक्ने भन्ने खालका कुराहरू छन्, कतिपयले अन्य भिसाहरू पनि अब रोक्ने कि भन्ने खालको चाहिँ हल्ला बजारमा चलेको छ। अब त्यसले कतिको आधिकारिकता पाउँछ त्यो त क्रमैसँग थाहा होला, तर अब हामीले विकल्प खोज्ने बेला, सोच्ने बेला चाहिँ भइसक्यो जस्तो देखिन्छ। विकल्पहरू के हुन्छन् यसमा?
अब हामीले हिजोको दिनमा चाहिँ विकल्प खोज्दा यो देशमा मान्छे पठाएन, अर्को देशमा पठाउँ भनेर हामीले चाहिँ गन्तव्यहरू, थप गन्तव्य खोज्न थाल्यौँ। तर अहिले विश्वकै अर्थ राजनीति असाध्य तरल भएको छ, र इमिग्रेसन को पार्ट चाहिँ धेरै संवेदनशील हुँदै गएको छ र त्यो त्यसमा कडापन आउँदैछ. हिजोको अवस्था छैन. पुर्तगालमा चाहिँ नि मैले न्युज पढेका थिएँ, त्यो हाम्रो नेपालीहरूले र अरू कतिले चाहिँ नि त्यहाँको आवासीय चाहिँ नि भिसा लिइसकेको अवस्था पनि लिएको भिसा समय अगाडि उनीहरूले क्यान्सल गरिदियो र दसैँमा घर आउन भनेर लागेको मान्छेलाई एयरपोर्टबाट समातेर राखेको छ. त्यसमा अहिलेलाई थोरै मान्छे केही प्रभावित भएका छन्, हजारमा प्रभावित भएको लाखमा छैनन्. तर मलेसिया हेर्ने हो भने मलेसिया पहिलाको जस्तो छैन. मलेसियामा अहिले रोजगारी गर्नु भनेको असाध्य चाहिँ कठिन, त्यहाँबाट मान्छेले पैसा पठाउनै सक्दैन. कतिपयले त्यहाँ चाहिँ नि दुरुदुरु रोएर बसेका छन्. त्यस कारणले हामीले वैदेशिक रोजगारका थप गन्तव्यहरू खोज्न भन्दा हाम्रै देशमा चाहिँ हाम्रा अहिले बाँझो भएका जमिनहरू, बन्द भएका उद्योगहरू, व्यवसायहरूलाई कसरी चलाउन सकिन्छ भन्नेपट्टि नै लाग्नु चाहिँ उपयुक्त हुन्छ. र जहाँ जो गएका छन् र जान छन् उनीहरूलाई चाहिँ अलिक बढी सुरक्षित, अलिकति पारिश्रमिक र राम्रो सजिलो गरी पाउने ठाउँमा पठाउने गरी त्यो कुरातर्फ सरकार लाग्नुपर्छ. दुइटै कुरा, मान्छे यहीँ काम दिने कुरालाई पहिलो प्राथमिकता, यहीँ उत्पादन बढाउने, रोजगारी बढाउने, क्रियाकलाप आर्थिक क्रियाकलाप बढाउने कुरालाई पहिलो प्राथमिकता दिनुपर्छ र बाहिर गएकोलाई सुरक्षित राख्ने तर्फ लाग्नुपर्छ.
डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
हस् त, धन्यवाद छ यहाँलाई र सम्पूर्ण श्रोताहरूलाई मेरो धन्यवाद छ, नमस्कार छ, अभिवादन छ र मलाई यो अवसर दिनुभयो आफ्नो विचार राख्ने. रेडियो नेपाल र यहाँहरूको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद छ, नमस्कार छ.
उहाँ हुनुहुन्थ्यो अर्थविद डाक्टर चन्द्रमणि अधिकारी. अर्थतन्त्रको पछिल्लो अवस्था, जेएनजी पुस्ताको आन्दोलनले अर्थतन्त्रमा पारेको प्रभाव र अवसर लगायतका विषयमा अन्तर्संवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्रहरू शंकर भण्डारी र उत्तम पाण्डेलाई धन्यवाद. सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार.